نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ورب زدني علما. اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. آج ہم انشاءاللہ تعالی سورة البقرة آیت نمبر 92 سے 101 تک کریں گے. وَلَقَدْ جَاءَكُمْ مُوسَى، البتہ تحقیق آئے تمہارے پاس موسیٰ علیہ السلام. یہ کن کو کہا جا رہا ہے؟ یہود مدینہ کو ہی کہا جا رہا ہے. یہ بات ان کو یاد دلائی جا رہی ہے کہ دیکھو تمہارے آباؤ اجداد کے پاس موسیٰ علیہ السلام آئے تھے. کیا لے کر آئے تھے؟ بالبینات، روشن نشانیوں کے ساتھ. میں نے آپ کو بتایا کہ بینات کون سی ہوتی ہیں، ایسی نشانی، ایسی واضح چیز کہ جو سامنے آ جائے نا تو انسان انکار نہ کر سکے. یعنی جو موسیٰ علیہ السلام نے معجزے دکھائے تھے، تو 9 معجزے دکھائے تھے موسیٰ علیہ السلام نے. 2 تو بالکل شروع میں ہی موسیٰ علیہ السلام کو دیے گئے تھے نا، جو عصا اور ید بیضا کا تھا، یعنی ہاتھ نکالتے تھے تو بالکل روشن ہوتا تھا، اور ایک عصا کا تو معجزہ، اس کے تو آپ نے کئی باتیں اس کے بارے میں پڑھ بھی دی ہیں. اس کے علاوہ سورہ بنی اسرائیل کے آخری رکوع میں 9 معجزوں کا ذکر ہے. 7 معجزے اور کون کون سے تھے وہ انشاءاللہ تعالی ہم بعد میں پڑھ لیں گے ان کے بارے میں. بہر کیف بالکل واضح معجزے ان کو دکھائے گئے. اب ایک قوم اتنی واضح چیزیں دیکھ کے، ظاہر ہے ان کو تو یقین ہونا چاہیے یہ اللہ کے نبی ہیں، اللہ کی طرف سے آئے ہیں. ہوا کیا؟ موسیٰ علیہ السلام طور پہ گئے اور انہوں نے کیا کیا؟ ثم اتخذتم العجل من بعدہ، تم نے بچھڑے کو بنا لیا اس کے بعد. کیا بنا لیا؟ معبود بنا لیا. یہ بھی وہی صحرائے سینا کی بات ہے، ہم پہلے پڑھ چکے ہیں یہ ساری بات. وَأَنتُمْ ظَالِمُونَ، اور تم ظالم. اب اللہ تعالیٰ ان مدینہ کے یہودیوں کو یہ بات کیوں بتا رہے ہیں؟ اس لیے، ایک تو پہلی بات یہ ہے کہ موسیٰ علیہ السلام کے وقت سے ہی، یعنی تمہارے یہ جرائم چلے آ رہے ہیں. تمہارا تو یہ حال ہے، تم شروع سے ہی ایسے کرتے رہے ہو. اب جو تم ایک نبی کا انکار کر رہے ہو تو یہ کوئی نئی بات نہیں ہے، تمہاری تو ہسٹری ہی ایسے ہے. تم تو موسیٰ علیہ السلام کی زندگی سے ہی یہ حرکتیں تم نے شروع کر دی تھیں. اتنی واضح نشانیاں دیکھ کے نہیں تم مانے، تو اب آپ صلی اللہ علیہ وسلم کو انہوں نے کیا ماننا تھا؟ تب بھی موسیٰ علیہ السلام سے انہوں نے بے وفائی کی، دغا بازی کی، دھوکہ کیا، اور ان کو کیوں سنایا جا رہا ہے؟ جبکہ انہوں نے تو نہیں پوچھا تھا اتخذتم العجل، تم نے بچھڑے کو معبود بنایا، تم کو کیوں کہا جا رہا ہے، ان کو کیوں کہا جا رہا ہے؟ تو جیسے میں آپ کو پہلے بتا چکی ہوں، ایک حدیث میں بھی آتا ہے کہ جب کسی جگہ کوئی گناہ کا کام ہوتا ہے، کسی جگہ پہ کوئی گناہ کا کام ہوتا ہے، مگر حتی المقدور وہاں پہ تبلیغ کی جائے، اس کا انکار کیا جائے، اس سے نفرت کی جائے، تو ایسا شخص پھر سمجھ لیں کہ گویا وہاں پہ موجود نہیں ہے. مثال کے طور پہ ہم اس ملک میں رہتے ہیں، یہاں پہ کوئی غلط کام ہو رہا ہے، ہمارے سامنے ہو رہا ہے، ہم اس سے نفرت بھی کریں، اس کا انکار بھی کریں، ہم اپنی طرف سے کوشش بھی کریں کہ کسی طرح سے یہ گناہ کا کام نہ ہو، تو ایسے ہی ہے جیسے ہم یہاں پہ موجود نہیں ہیں. اور جو شخص وہاں سے غائب ہے، مثلا یہاں پہ نہیں رہتا، کہیں دور رہتا ہے، سن پاکستان میں رہتا ہے، مگر اس برے کام کو دل سے چاہتا ہے، پسند کرتا ہے، تو ایسا شخص گویا وہاں موجود ہے. اب حالانکہ وہ اتنے سمندر پار رہتا ہے، لیکن اگر وہ یہاں کے کسی کام کو، کسی برے کام کو، مثلا جیسے پہلے بھی بات ہوئی تھی، کسی کو یہاں پہ ایسی برائی ہو رہی ہے، اس کو وہ سمجھتا ہے کہ نہیں، یہ تو بڑا اچھا کام ہے، یہ ایسا ہی ہونا چاہیے، تو سمجھنے کہ وہ بھی اسی میں شامل ہے. یہ لوگ بھی، یعنی ان کے کاموں کو حالانکہ صدیوں پہلے وہ گزر چکے ہیں، ہزاروں سال گزر گئے، لیکن وہ پھر بھی ان کے کاموں کو جسٹیفائی کرتے تھے، ان کے کاموں کو صحیح سمجھتے تھے. اس لیے ان کو بھی کہا گیا تم نے بچھڑے کو پوجا کی، کیونکہ یہ کبھی یہ نہیں کہتے تھے ہمارے آباؤ اجداد نے غلط کیا، ان کو ایسے نہیں کرنا تھا، ان کی اس کام کو برا سمجھتے، برا نہیں سمجھا تھا. تم نے بنا لیا اس بچھڑے کو معبود، تو تم ظالم ہو، تم وہی شرک کرنے والے، تم نے اپنی جانوں پہ ظلم کیا، شرک سب سے بڑا گناہ ہے نا. پھر اگلی آیت بھی آپ دیکھیے، یہ بھی وہی آیت ہے جو ہم پہلے پڑھ چکے ہیں، اس کا اتنا حصہ. وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ وَرَفَعْنَا فَوْقَكُمُ الطُّورَ خُذُوا مَا آتَيْنَاكُمْ بِقُوَّةٍ، جب ان سے پکا وعدہ لیا گیا किस चीज का वादा लिया गया था बनी इसराइल से? वो वादा कि तौरात को तुम अमल में लेकर आओगे, उसकी पाबंदी करोगे, इसका अहद लिया गया था। जब मूसा अलैहिस्सलाम तौरात लेकर आए थे, इनसे कहा गया था तुमने इसको मानना है, इसके ऊपर चलना है, तो क्या हुआ था? इन्होंने कहा कि हम तो नहीं, ये तो बड़ी मुश्किल है, ये तो ऐसे है जैसे हम आज कुरान के अहकाम को करते हैं, बड़े मुश्किल हैं, ये तो आज तो हो ही नहीं सकते। तो उन्होंने भी कहा ये बड़ी मुश्किल है, हम नहीं इस पे चल सकते। तो अल्लाह ताला ने क्या किया, फिर तूर पहाड़ उठा के इनके सरों पे खड़ा कर दिया और क्या कहा, खुदू पकड़ो इसको, मा आतैना कुंभी कुत, जो भी तुम्हें दिया जाता है इसको मजबूती के साथ पकड़ो। तो इन्होंने अहद किया, फिर इन्होंने पक्का वादा किया, हाँ 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 हम पकड़ते हम ये करेंगे, यानी हम इसको निभाएंगे। ठीक है, तो ये मीसाक क्यों लिया गया, वादा क्यों लिया गया? मीसाक क्या है? कमिटमेंट है, एक पाबंदी का अहद है, एक पक्का वादा है। इसलिए कि जब इंसान वादा करता है ना, तो फिर उसको निभाता है। समझाइए ना, कोई भी वादा जब इंसान कर लेता है तो वो वादा फिर उसको चलाता है। कि जैसे आप कह देते हैं ना कि अच्छा क्या करूं, मैंने करना तो नहीं था ये काम, लेकिन मैंने उसे वादा कर चुकी हूं, तो अब साहिरा जब वादा किया तो अब मुझे करना ही पड़ेगा। तो ये कमिटमेंट हो जाती है ना, जिस इंसान एक कमिटमेंट कर लेता है, तो जब तक कमिटमेंट ना हो, इंसान अल्लाह के कलाम से उस तरह से फायदा नहीं उठा पाता। कमिटमेंट जरूरी होती है, इसीलिए उनसे कमिटमेंट ली गई, उनसे वादा लिया गया फर्मा बरदारी का, इसको इंप्लीमेंट करने का, जो भी इसमें हुक्म है। क्या हमसे भी कोई वादा लिया गया है? एक तो हर इंसान का अपने रब से एक खामोश अहद है, हर मुसलमान का। किस चीज का अहद है? बंदगी का, गुलामी का। जब आप नमाज में कितनी दफ़ा रिपीट करते हैं इय्याक नअबुदु व इय्याक नस्तईन, तो इय्याक नअबुदु आप किस कमिटमेंट को कर रहे हैं? मैं सिर्फ तेरी इबादत करती हूँ अल्लाह, मैं सिर्फ तेरी इबादत करती हूँ। आप कमिट कर रहे हैं ना अल्लाह ताला के साथ। और इन्नल अहदा कैना मसूला, अहद जो है ना, इनका सवाल किया जाएगा। ये जो आपने वादा किया अल्लाह के साथ कि मैं सिर्फ आपकी इबादत करती हूँ और करूंगी, मजारे है ना, प्रेजेंट और फ्यूचर दोनों का माना आता है, अल्लाह मैं करूंगी और करती हूं, तो इस अहद के बारे में पूछा जाएगा। अहद इसीलिए होता है, जब इंसान अहद कर लेता है तो इंसान आजाद नहीं रहता, उसने गोया खुद को बांध लिया, आपने अपने आप को बांध लिया है अहद करके। जब आपने अहद किया वह बंदगी का, तब आप ये कहें मैं तो आजाद हूं, हम नहीं मानते, ये नहीं हुक्म मानते, वो नहीं मानते, अब आपके पास कोई चॉइस नहीं रह गई, क्योंकि आपने तो खुद अहद किया, अब अपनी जुबान से खुद बोलते हैं, तो फिर झूठ बोलते हैं क्या? कितनी दफा नमाज में झूठ बोलते हैं कि कह रहे हैं यक नाबुदु, और जिंदगी में गुलामी नजर ही नहीं आ रही, जिंदगी में यही नजर आ रहा है कि बिल्कुल आजाद है जिंदगी, ऐसे है कि हम किसी के अंडर नहीं है, मेरी मर्जी में जो मर्जी करूं मैं आजाद हूं। तो अगर आप मर्जी को अपना खुदा बनाए हुए हैं और आप अपनी मर्जी के गुलाम हैं, तो आप अल्लाह के गुलाम तो नहीं हुए, आप तो कह रहे हैं मैं सिर्फ अल्लाह की गुलाम। अगर सिर्फ का लफ्ज ना भी होता तो फिर भी कुछ बन सकता था, कोई रास्ता कोई निकल सकता था कि आप कह सकते हैं कि हाँ हमने कहा है कि हम अल्लाह के गुलाम हैं, लेकिन ये थोड़ी कहा है कि सिर्फ अल्लाह के गुलाम हैं, हम अल्लाह के भी हैं, अपनी मर्जी के भी गुलाम हैं, अपनी ख्वाहिश के भी गुलाम है। लेकिन जब आप कह देते हैं इया का, तो आपने सारे डोर्स क्लोज कर दिए, अब आपने कह दिया मैं सिर्फ अल्लाह के गुलाम हूं, आपने एक अहद कर लिया अल्लाह ताला के साथ। तो एक तो अहद एलस तो हमने किया ही हुआ, ये अहद भी हम रोज करते हैं, तो उनके ऊपर तो अल्लाह ताला ने तूर को खड़ा कर दिया, हमारे ऊपर भी अल्लाह ताला मुसीबतों के पहाड़ खड़े करते हैं ताकि हम इस अहद को याद करें और वापस कमिट करें, वापस इस की तरफ आए, निभाएं इसको। लेकिन हमें फिर भी अक्सर याद नहीं रहता। खौफ का एलिमेंट क्यों डाला, क्यों फोर्स किया गया इनको कि किताब को मजबूत पकड़ लें, इनके ऊपर सरों पे पहाड़ क्यों खड़ा कर दिया गया? हम तो ये कहते हैं ना, दीन में कोई जबरदस्ती नहीं है, कोई ये नहीं है, कोई किसी को जबर नहीं कर सकता, इट्स माय प्राइवेट मैटर, आप नहीं, मेरा पर्सनल मैटर है, आप नहीं कुछ कह सकते। इनके ऊपर तो पहाड़ को खड़ा कर दिया, पकड़ो इसको, तो इनसे तो जबरदस्ती की गई। क्या जबरदस्ती की जा सकती है शरीयत में? बाज लोग ना इसका इतना जबरदस्त जवाब देते हैं, कहते हैं ला इकराह फी दीन, ये उनको जरूर याद रहता है। उनको कुरान की कोई आयत भी ना याद हो तो वो कहते हैं सूरह आयतल कुर्सी के बाद ला इकराह फी दीन लिखा हुआ है, तो इसका मतलब है दीन में कोई जबरदस्ती नहीं है, तो फिर आप हमें क्यों कहते हैं नमाज पढ़ो, आप हमें क्यों कहते हैं ये बुराई छोड़ दो, आप हमें क्यों कहते हैं कि ये गुनाह ना करो, आप हमें इन चीजों से क्यों रोकते हैं, दीन में तो कोई जबरदस्ती नहीं है, इनको क्यों जबरदस्ती की गई? याद रखें इसका जवाब, ठीक है ये बात सही है ला इकराह फी दीन, मगर उस आयत को लेकर आप कहीं और मुसलमान के ऊपर फिट नहीं कर सकते, वो किसके लिए? काफिर के लिए, कि ला इकराह फी दीन, दीन में कोई जबरदस्ती नहीं, यानी आप किसी काफिर को पकड़ के जबरदस्ती उसको कहें मुसलमान हो वरना तुझे मार दूंगा, मुसलमान हो जा वरना मैं तुझे ये कर दूंगा, ये नहीं आप कर सकते। इसे याद रखिए, ये जो लोग कहते हैं ना कि ये हम मुसलमान जो है इस तरह तलवार के जोर पे इस्लाम फैला, या कहते हैं जबरदस्ती करते हैं, कोई मुसलमान अल्लाह की तरफ से उसको ये ऑर्डर है कि वो जबरदस्ती नहीं कर सकता, किसी को आप मुसलमान बनाने के लिए जबरदस्ती नहीं कर सकते, याद रखिए ये उसका पर्सनल चॉइस है कि अल्लाह ने उसको ये चॉइस दी है, चाहे तो इस्लाम ले आए चाहे तो ना लेकर आए, समझ आई? तो दीन को इख्तियार करने में आप जबरदस्ती नहीं कर सकते, हाँ मगर कोई मुसलमान है तो उसके लिए नहीं है ला इकराह फी दीन, फिर तुम्हें मानना पड़ेगा, फिर तुम ये नहीं कह सकते अब मैं नमाज ना पढ़ू, अब मैं रोजा ना रखू, अब मैं ये ना करूं तो ठीक है मुझे कोई जबरदस्ती नहीं कह सकता। ये अब यकीन करें इतनी इतनी बड़ी सजाएं फुकहा ने, आइम्मा कराम ने इसकी बताई है, इमाम अबू हनीफा ने तो बहुत हल्की सजा ये बताई कि जेल में डाल के रखा जाए इसको जो बेनमाजी है, जब तक वो तौबा ना करे, और बाज दूसरे फुकहा तो कहते हैं कत्ल कर दिया जाए, क्योंकि कत्ल हल्की सजा है और आखरत की सजा तो बड़ी है, समझ आई? तो ये यानी जब दीन के अंदर आ जाए, ये ऐसे ही है जैसे मसलन है आप इस मुल्क में नहीं रहते, जब तक आप इस मुल्क की बॉर्डर से बाहर हैं तो इस मुल्क का कानून आप पे नहीं चलेगा, ठीक है आप जो मर्जी करें वहां पे, आप कनाडा में हैं कहीं और हैं, आप जो मर्जी करें, आप यहां के कानून को फॉलो कर रहे हैं नहीं कर रहे कोई भी नहीं आपको कहेगा आप फॉलो करें, ठीक है, लेकिन जब आप इस मुल्क के बॉर्डर के अंदर आ गए, इस मुल्क की हदूद के अंदर आ गए, देन यू हैव टू फॉलो द लॉ, समझ आई? इसी तरह जब तक आप इस्लाम से बाहर हैं कोई जोर जबरदस्ती नहीं, जाओ जो मर्जी करो, कोई नंगे फिर रहे हैं, कोई बुराइयां कर रहे हैं, कोई कुछ भी कर रहे हैं, वो उनके ऊपर इस्लाम का लॉ नहीं लगता, ठीक है ना? लेकिन जब वो मुसलमान हो गए नाउ, अब नहीं आप ये कर सकते कि अब आप जो मर्जी करें अब आपको फॉलो करना पड़ेगा, तो आप बाहर होते तो फिर ठीक था अपनी मर्जियां चलाते, अब आपको अल्लाह की मर्जी पर चलना पड़ेगा क्योंकि आपने अपने आप को डिक्लेयर किया कि आप मुसलमान हैं, आप इस्लाम की हदूद के अंदर आए हैं, तो ये बात अच्छी तरह से समझ लें, क्योंकि बहुत सारे लोग इन्हीं बातों को लेकर भी कहते हैं आप हमें क्यों कहते हैं हम जो मर्जी करें, आप को इसका जवाब आना चाहिए, क्या? तो ये बॉर्डर्स की बात से आपको समझ आ गई ना बात, कोई मुल्क ये नहीं इस चीज को अलाउ करेगा कि मेरे बॉर्डर्स के अंदर आ जाओ फिर आप अपनी मर्जियां चलाओ कि मैंने नहीं इसका कानून फॉलो करना, मैंने नहीं इस मुल्क में, मैंने यहीं पे इसके अंदर भी मैं हूं इस मुल्क के अंदर लेकिन मैं नहीं मानूंगी इसका कानून, ऐसा कोई नहीं कह सकता है ना, अगर कोई गए तो फिर क्या होता है उसको सजा मिलती है, इसी तरह इस्लाम के अंदर आ गए तो आप ये नहीं कह सकते मैं मर्जियां करूंगी अब फॉलो करना पड़ेगा, ठीक है? तो इनके ऊपर अब ये अपने इन्होंने कमिटमेंट की भी, ये उस वक्त के मुसलमान है, अब ये नहीं तुम कह सकते नहीं जी किताब के कवानीन तो बहुत सख्त हैं, इतने मुश्किल हैं, ये शरीयत तो बड़ी मुश्किल है, हम नहीं मान सकते, नहीं अब उनके पर तूर खड़ा कर दिया गया, नहीं मानो कुव्वत के साथ पकड़ो इसको, जैसे हमें कहा गया वातसिमू बिहब्लिल्लाह जमीअन, यानी हमसे भी यह हद लिया गया इसको मजबूती से थामो अल्लाह की रस्सी को, यानी इस कुरान को, इसको पढ़ो इसको समझो इसको सीखो, جو بھی قرآن کے حقوق ہیں، پانچ حقوق ہیں نا قرآن پاک کے، یہی اعتصام ہے، یہی ہے واتصمو، پکڑ کے رکھو، یعنی اس کو، اس کے اوپر ایمان لاؤ، اس کو پڑھو، اس کو سمجھو، اس کے اوپر عمل کرو اور اس کو اوروں تک پہنچاؤ، یہ پانچ حقوق ہو گئے. تو بھی ان سے بھی عہد لیا گیا تھا کہ اس کو قوت کے ساتھ پکڑو، مضبوطی کے ساتھ پکڑو. ٹھیک ہے، یعنی زندگی جو بدلنے والی کتاب ہے، اس کے ساتھ مضبوط تعلق رکھو اور کمٹمنٹ لے لی گئی ان سے. اچھا، یہ کمٹمنٹ آپ سے اس کلاس میں بھی لی گئی ہے ایک، نا آپ نے بھی تو ایک کمٹمنٹ کی ہے نا، جب آپ نے رجسٹر کرایا تو آپ نے کیا کمٹمنٹ کی کہ میں یہ کلاس پڑھوں گی، سنوں گی، سمجھوں گی، اس کے لیے وقت لگاؤں گی. تو اب دیکھیں، آج جو آپ بیٹھے ہوئے ہیں یہاں پہ، یہ جو آپ بند کے بیٹھے ہیں، یہ کیسے ممکن ہوا؟ جب آپ نے کمٹمنٹ کر لی نا. تو یہ کمٹمنٹ انسان کو چلاتی ہے. اسی طرح سے اب یہ جو ہم آپ سے ٹیسٹ لیتے ہیں نا، اب آپ کہیں گے کہ ٹیسٹ کیوں لیا جاتا ہے؟ بعض لوگ یہ ٹیسٹ کی وجہ سے اتنا گھبراتے ہیں کہ وہ کہتے ہیں ہم اس لیے کمٹ نہیں کرتے کیونکہ ہمیں ٹیسٹ نہیں دینا اچھا لگتا، ٹیسٹ دینا اچھا نہیں لگتا، تو ہم نہ ٹیسٹ دیں گے نہ ہم گروپ ایکٹیویٹی کریں گے. تو بات یہ ہے کہ یہ خودو ما آتینا کم بقوت، اسی کا طریقہ یہ ہے کہ آپ سے ٹیسٹ لیا جائے. کس طرح سے آپ اس کو مضبوطی سے پکڑیں گے؟ یہ مضبوطی پانے کا طریقہ کیا ہوگا؟ ٹیسٹ ہے قوت کے لیے، تاکہ یہ مضبوط علم آپ کا بن جائے. ریویژن بھی کس کے لیے ہے؟ گروپ ایکٹیویٹی کس کے لیے؟ تاکہ قوت کے ساتھ آپ اس کو پکڑ سکیں. دیکھیں، ایک ہے نا کہ آپ نے بس سن لیا، دیٹس اٹ. مگر دیکھیں، اگر آپ نے صرف سنا اور اس کے بعد آپ کو کچھ یاد ہی نہیں ہے، تو پھر آپ نے کیا لیا اس میں سے؟ لے لو مضبوطی کے ساتھ، قوت کے ساتھ اس کو لو. بہت سارے لوگ کہتے ہیں بڑا اچھا درس تھا، بڑا وہاں پہ اچھا مزہ آیا. اچھا، پھر ان سے پوچھا جائے، اچھا کیا سنا تھا آپ نے وہاں پہ درس میں؟ ہاں یہ یاد نہیں ہے. تو جو یاد ہی نہیں ہے، تو پھر وہ کیسا علم ہے؟ وہ علم تو آپ کو کچھ فائدہ نہیں دے گا. ہاں، ایسا علم تو کوئی فائدہ نہیں دے گا. اسی وجہ سے آپ کو اس علم میں مضبوط کرنے کے لیے، تاکہ آپ کو فائدہ پہنچے، آپ سے یہ ٹیسٹ لیے جاتے ہیں، آپ سے یہ گروپ ایکٹیویٹی کی کروائی جاتی ہے، تاکہ آپ کو اچیومنٹ کا احساس ہو، آپ یاد رکھیں اس کے بعد بھی، پختگی آئے آپ کے اندر نا. کچا علم دیکھیں نقصان دہ ہوتا ہے، پھر وقت ہاتھ سے چلا جائے گا، پھر آپ پچھتائیں گے کیا اس وقت ہی کاش کر لیتی. تو اس لیے یہ آپ کے ہی فائدے کے لیے. تو انشاءاللہ تعالی یہ چیزیں آپ کو کتاب کے ساتھ مضبوط تعلق بنانے میں ہیلپ کریں گی. تو اللہ تعالی نے فرمایا کہ خذو ما آتیناکم بقوت، یہ ان کے لیے بھی حکم تھا، ہمارے لیے بھی حکم ہے. واسمعوا، اور سنو، غور سے سنو. حدیث میں آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا، جو شخص کان لگا کے اللہ کی کتاب کی کسی آیت کو سنتا ہے، تو پتہ ہے اس کو کیا ملتا ہے؟ اب آپ دیکھیں، کان لگا کے آپ غور سے سن رہے ہیں اس وقت بیٹھے ہوئے، ایک آیت کو بھی سنتا ہے، تو آپ کے لیے خوشخبری ہے. آپ تو ماشاءاللہ اتنی ساری آیات کو سن رہے ہیں، ابھی تک دیکھیں آپ کی سبحان اللہ 93 آیات ہو جائیں گی جو آپ نے غور سے سنی ہیں، اور اس سے پہلے کی بھی 7 لگا لیں تو 100 آیتیں آپ سن چکے ہیں. تو اللہ کی کسی آیت کو بھی سننے کے لیے وہ کان لگاتا ہے نا، تو اس کے لیے کثرت سے بڑھنے والی نیکی لکھ لی جاتی ہے. پتہ ہے کون سی نیکی؟ کثرت سے بڑھنے والی، یعنی وہ ایک نیکی نہیں ہے، وہ نیکی ہے جو ایک رہے گی نہیں، وہ پھیلتی جائے گی، بڑھتی جائے گی، بڑھتی جائے گی، بڑھتی جائے گی، آپ کو پتہ بھی نہیں ہے وہ کتنا بڑھ رہی ہے. سبحان اللہ. اور کسی چیز کے لیے ایسی مطلب آپ کو ایسا اجر مل سکتا ہے؟ تو غور سے سنیں. اس وقت جو آپ نے وقت قرآن کے لیے لگایا ہوا ہے نا، آپ نے کمٹ کیا ہوا ہے، تو اس وقت میں کوئی اور کام نہ کریں، غور سے کان لگا کے سنیں، تبھی آپ کو یہ اجر ملے گا۔ باقی کام دھندے ہوتے رہیں گے، پورا ہفتہ پڑا ہوا ہے ان کام دھندوں کے لیے، برتنوں کے لیے، صفائیوں کے لیے، نہانے دھونے کے لیے۔ اس وقت جو قرآن کو آپ نے ٹائم دے دیا ہے نا، یہ اللہ کا ٹائم ہے، اللہ کی اطاعت کا ٹائم ہے، یہ آپ ڈیڈیکیٹ کر چکے ہیں، ڈونیٹ کر چکے ہیں، اس میں اور کوئی کام نہ کیجیے۔ حضرت فضیل بن عیاض بہت بڑے عابد زاہد تھے، فرمایا کرتے تھے علم کے پانچ درجے، پہلا درجہ یہ کہ انسان خاموش رہنا سیکھے۔ دیکھیں آپ چپ رہیں گے تو سنیں گے نا، اگر آپ ساتھ ساتھ فون پہ بات کر رہے ہیں، ساتھ ساتھ آپ کسی کو ٹیکسٹ کر رہے ہیں، ساتھ ساتھ آپ نے چیٹنگ کے لیے ایک ونڈو کھولی ہوئی ہے جو پیل ٹاک یا آن لائن جو بھی سن رہے ہیں، ساتھ ساتھ آپ کسی کو نہ کسی کو میسج بھیجنے میں لگے ہوئے ہیں، تو یہ بھی بولنا ہی ہے نا، تو بولنے سے علم نہیں آتا۔ علم کا پہلا درجہ ہی ہے کہ آپ خاموش رہنا سیکھیں، پہلے آپ اپنی زبان کو بند کریں تب آپ علم سیکھ سکیں گے۔ دوسرا درجہ کیا ہے؟ توجہ سے سننا، یہ سیکھنا پڑے گا آپ کو، توجہ سے سننا، لسننگ کی اپنی جو کیپیبلٹی ہے نا اس کو بڑھائیں۔ یہ ہیئرنگ ہوتا ہے بس سنا اور بس نکال دیا، یہ ایک لسن کرنا ہوتا ہے جس میں توجہ ہوتی ہے۔ تیسرا درجہ یہ ہے کہ جو کچھ سنیں اس کو یاد رکھیں، یہ علم کا تیسرا درجہ ہے۔ اب اگر آپ کہیں کلاس ختم ہو اور اس کے بعد آپ کو شام کو پوچھیں آج کلاس میں کیا سنا ہے آپ نے، آپ بہت اچھا سنا ہے لیکن پتہ نہیں ہے کہ کیا سنا، تو یاد رکھیں اس کو، اسی لیے آپ کو کہا جاتا ہے سبق یاد کیجئے، یہ علم کا اگلا درجہ ہے۔ چوتھا درجہ یہ جو کچھ معلوم ہو جائے اس پر عمل کریں، اور پانچواں درجہ یہ ہے کہ جو علم حاصل ہو اس کو پھیلائے، اس کو دوسروں کو بھی بتائیے، جو آپ سنتے ہیں اس کو پہنچائیں آگے، پھیلائیں جتنا پھیلا سکتے، جس مجلس میں بیٹھے انہی چیزوں کو دہرا دیا کریں جو آپ نے سن لی۔ یہ علم کے پانچ درجے ہیں، ایک کے بعد ایک درجہ آتا ہے۔ تو پہلے تو آپ کو باتیں اپنی کم کریں گے، تین گھنٹے کے لیے خاموش رہنا بڑا مشکل ہے، لیکن پہلے آپ یہ خاموش رہنا سیکھیں گے تو پھر ہی آپ غور سے سن سکیں گے نا، اگر آپ ساتھ ساتھ بول رہے ہوں گے تو کیا سنیں گے۔ اور پھر جو سن لیں پھر اس کو دماغ میں بٹھانے کی کوشش کریں، ریوائز کریں، ریوائز کریں گے تو انشاءاللہ یاد رہے گا۔ کوشش کریں کہ آپ نے اس کو ہفتے میں ہر دن دو سے تین دفعہ ریوائز کرنا ہے، صرف ترجمے کو، ٹھیک ہے؟ پھر انشاءاللہ جب آپ کو یاد رہے گا تو پھر عمل میں بھی یاد آ جائے گا، پھر جب کچھ کام کرنے لگیں گے تو لازمی طور پہ آپ کے ذہن میں آئے گا ہاں یہ بات ہم نے پڑھی تھی، اس طرح پھر عمل میں بھی آ جائے گا انشاءاللہ تعالیٰ۔ اور پھر ظاہر ہے جب آپ نے ایک چیز روزانہ روزانہ ریوائز کی ہے تو آپ کو پھیلانے میں آسانی ہوگی، کیونکہ آپ کی زبان پہ فوراً جاری ہو جائے گی وہی بات۔ تو اللہ تعالیٰ کا حکم ہے کہ سنو سنو سنو۔ اچھا ہم تو کہتے ہیں کہ لوگوں کو کہ بھائی اور کچھ بھی نہیں کر سکتے، علم کے اتنے مرحلے نہیں بھی طے کر سکتے یاد کرنے کے کچھ، تو سن ہی لو بھائی، آ کے تھوڑی دیر اپنا وقت لگاؤ سننے میں ہی۔ لیکن بعض لوگوں کے لیے سننا بھی بوجھل ہو جاتا ہے، وہ کہتے ہیں سن بھی نہیں سکتے، کیوں؟ اس لیے کہ دلوں پہ غفلت کے پردے پڑے ہیں، گناہوں کے پردے پڑے ہیں، دنیا کی محبت کے پردے اتنے پڑے ہوئے ہیں کہ وہ پردے ایسے انسان کے دل کو کور کر لیتے ہیں، وہ سننا بھی نہیں چاہتا۔ اور یاد رکھیے سورۃ الملک میں اللہ تعالیٰ نے فرمایا جہنمی اس دن کہیں گے، چیخیں مار مار کے کہیں گے، جب وہ جہنم کی آگ میں جل رہے ہوں گے نا تو ان کی چیخوں پکار ہوگی، اور چیخ چیخ کے کیا کہہ رہے ہوں گے، لو کنا نسمع او ناقل ما کنا فی اصحاب السعیر، کاش کہ اگر ہم سن لیتے اور ہم سمجھ جاتے تو ہم آج آگ والوں میں سے نہ ہوتے، اس بھڑکتی ہوئی آگ میں ہم آج پڑے ہوئے نہ ہوتے، اگر ہم سن لیتے۔ دیکھیں وہ بھی کیا کہہ رہے ہیں، کاش کہ ہم سن لیتے، اگر ہم اس وقت سن لیتے نا دنیا میں تو آج ہمارا یہ انجام نہ ہوتا۔ کیونکہ جب انسان سنتا ہے تو ظاہر ہے کہیں نہ کہیں دل میں تو جا کے بات لگتی ہے نا، سنتے رہو گے سنتے رہو گے سنتے رہو گے۔ تو میرا تو ایمان یہ ہے کہ سن سن کے سن سن کے ایک دن پتھر کے اندر بھی پانی ٹپکتا رہے ٹپکتا رہے بہت عرصے تک بھی تو پتھر میں بھی سوراخ ہو جاتا ہے۔ हाँ ये अलग बात है कि जैसे हमने पढ़ा कि बाज दिल पत्थरों से भी सख्त हो जाते हैं, अगर दिल इतना सख्त हो गया ना, फिर नहीं उसमें सुराख होने का, फिर सुन सुन के सुन्नी हो जाएंगे, फिर नहीं, फिर बेहिस हो जाएंगे। लेकिन अगर वाकई दिल दिल ही है, पत्थर से ज्यादा सख्त नहीं हुआ, तो इंशाल्लाह ताला सुनने से फर्क पड़ेगा। और यहां से ये भी पता चलता है कि सुनना जरूरी है। अल्लाह की किताब का सिर्फ खुद से पढ़ लेना काफी नहीं है। बाज लोग कहते हैं हम घर में खुद ही पढ़ते रहते हैं, बस हमें नहीं जरूरत है कि हम आके सुने। नहीं, अल्लाह ताला ने फरमाया वस्माउ, आप किसी से सुनते हैं ना, उसका अलग असर होता है। आप खुद भी पढ़ें, लेकिन सुने जरूर किसी ना किसी से। तो वो क्या कहते थे, कालू समेना व असईना, उन्होंने कहा हमने सुन तो लिया है लेकिन हमने मानना नहीं है, हम नहीं मानते, नाफरमानी की हमने। अल्लाह अकबर, ये छोटी बात नहीं है, ये छोटी बात नहीं है कि कोई लोग सुने और दिल में उन्होंने ठान लियो कि हमने नहीं मानना। यानी वो नहीं जिसको कहते हैं सुनी अनसुनी, या एक कान से सुना दूसरे से निकाल दिया, वो वाली सिचुएशन। यानी कान में गई तो थी बात, लेकिन दूसरे से निकल भी गई, याद ही नहीं रखी। इसलिए क्योंकि हमने क्या करना है याद रख के, हमने अमल थोड़ी करना, हमने तो सोच लिया कि हमने नहीं मानना क्या। और ऐसे कहते थे कि समय ना वा सही ना, ऐसे अल्फाज को बल देके कहते थे कि अगर कोई इतराज करे भी कि तुमने ये क्या कहा कि हमने सुना और हम नहीं मानते, तो कहेंगे नहीं हमने तो नहीं ऐसा कहा, हम तो ये कह रहे हैं हमने सुना और हमने मान लिया। तो उन्होंने ये उस वक्त कहा था जिस वक्त मूसा अलैह सलाम की बात हो रही है। अल्लाह ताला ने बता दिया कि यही सलूक 2000 साल बाद ये आप सल्लल्लाहु अलैहि वसल्लम के साथ कर रहे हैं। इन्होंने सुन लिया, इनको पता है, मानते नहीं। ऐसे लोग फिर कहाँ हिदायत पाएंगे जिन्होंने अपने अंदर ही ये फैसला कर लिया हो कि जो मर्जी हमें सुनाते रहो, हमने नहीं मानना। हम भी सोचें, हम कुरान की क्लास में बैठे तो हैं, सुन तो रहे हैं, लेकिन कहीं ऐसा तो नहीं कि मैंने दिल ही दिल में ये फैसला कर चुकी हूं कि ठीक है ये जो मर्जी कहती रहें, सुनाती रहें, बताती रहें, मैंने मानना नहीं है, मैं नहीं मानूंगी। हाँ मानूंगी, तब मान लूंगी जब ये मेरा काम हो जाए, जब हालात ठीक हो जाएंगे, जब मेरे ये हो जाएगा, जब शादी हो जाएगी, जब मेरी जॉब लग जाएगी, जब फलानी, तब मानूंगी। अभी नहीं मैंने मानना, मैं मानने के लिए थोड़ी सुन रही हूं, मैंने करना तो वही है जो मेरा अपनी मर्जी है। ठीक है कुरान पढ़ लेती हूँ, ठीक है जस्ट फॉर द सेक ऑफ इट, के फिर रोज रोज कहते रहते हैं भी कुरान भी नहीं पढ़ा, कुरान भी नहीं पढ़ा, दिल में अंदर भी इंसान के गिल्ट रहता है। तो वो ठीक है मैं सुन तो रही हूँ, क्लास भी ले लूंगी, सर्टिफिकेट भी मुझे मिल जाएगा, लेकिन मानना वानना मैंने कोई नहीं है भाई। ये नहीं हम आजकल कर सकते, हम इतने भी नहीं एक्सट्रीमिस्ट हो रहे हम। अल्लाह अकबर, तो रवैये आज भी वही हैं। याद रखें, अगर किताब सुन के भी सोचने का आपका अंदाज ना बदले, अमल ना बदले, तो दिल बहुत सख्त हो जाते हैं, बहुत सख्त हो जाते हैं, फिर कोई चीज़ नहीं इंसान को बदल सकती। ये कोई अल्लाह की किताब ही है जो इंसान की जिंदगियों को बदल देती है, दिलों को बदल देती है, अमल को बदल देती है, आपकी वे ऑफ थिंकिंग ही बदल जाता है, आपकी प्रायोरिटीज बदल जाती हैं। लेकिन अगर आप ये देखते हैं कि किताब तो मैं सुनती जा रही हूं और रत्ती बराबर, ठीक है ये नहीं मैं कहती आप कंप्लीटली चेंज हो जाएंगे, लेकिन कुछ ना कुछ फर्क जरूर आना चाहिए। अगर बिल्कुल फर्क नहीं आ रहा, कोई भी चेंज नहीं आ रही, तो समझने दिल पत्थर से भी ज्यादा सख्त हो गया। तो वो कहते थे समय ना वा सही ना, हमने सुना, हमने मानना नहीं है। वा उशरिबू फी कुलूबिहिम अल इजला बिकुफ्रिहिम, और पिला दिए गए اپنے دلوں میں بچھڑے کی محبت اپنے کفر کی وجہ سے. ان کے اس کفر, کون سی چیز کو کفر کہا گیا؟ انہوں نے کون سا کفر کیا تھا؟ کفر تو ان کا تھا, یہ جو بچھڑے کو پوجا کرنا یہ ان کا کفر ہی تھا نا. اور ان کا یہ کہنا بھی کفر ہے کہ سمینا و آسائنا, ہم نے سنا ہم نے نہیں ماننا. اللہ کی بات کو اللہ کے کسی حکم کے اوپر یہ کہنا یہ کفر ہے. اللہ کی کتاب کے ساتھ ایسا کھیل کرنا کہ سن کے اور پھر اپنی شرارتیں کرنا کہ ہم نے ماننا نہیں ہے, یہ کفر ہے, یہ اس کی ناقدری ہے. اور ان کا یہ کفر بھی کہ جو انہوں نے بچھڑے کو معبود بنا دیے, ان کے دلوں میں بچھڑے کی محبت پلا دی گئی. تو یہ بچھڑے کی محبت صرف ان کے دلوں میں نہیں تھی. ہر دور میں یاد رکھیں, کسی نہ کسی کے لیے کوئی بچھڑا ہوتا ہے جس کی محبت اندر تک خون کے آخری قطرے تک جذب ہو چکی ہوتی ہے, اور اس محبت کی وجہ سے انسان حق کی طرف نہیں آتا. کہتے ہیں منہ سے ہم ایمان والے ہیں, ہم اللہ پر ایمان رکھتے ہیں, دلوں میں دیکھو تو کیا بھرا ہوا ہے؟ دلوں میں کسی بچھڑے کی محبت ہے جو بھری ہوئی ہے. پتا ہے آپ, ہر دور میں ایسا ہوتا ہے. یہ ان کے لیے ہی نہیں تھا, ان کے لیے تو تھا, انہوں کے لیے بچھڑا مقدس تھا, انہوں نے بچھڑے کو معبود بنایا, یہ ہمیں سب پتا ہے. فزیکلی تو ان کے لیے یہ ساری چیزیں ہمیں نظر آئی ہیں, لیکن میں یہ آپ کو بتا رہی ہوں, آج سامنے سونے کا بچھڑا نہیں رکھا ہوا, لیکن دلوں کے اندر بچھڑے ہیں جن کو ہم سجدے کرتے ہیں, جن کے آگے ہم جھکے ہوئے ہیں. اللہ کو چھوڑ کے ہم ان کی پوجا کرتے ہیں, اور جن کی محبت ہمارے اندر اتنی زیادہ ہے, اتنی زیادہ ہے کہ اللہ کی محبت سے بھی بڑھ کے ان کی محبت ہے کہ ان کی خاطر ہم کچھ بھی کر سکتے ہیں. اللہ کا کوئی حکم ٹوٹے جڑے جو مرضی ہو, ہم نے اس محبت کی خاطر, اس بچھڑے کی محبت کی خاطر ہم نے اللہ کے ہر حکم کو پیچھے کر دینا. کون کون سے بچھڑے ہیں آج کل, کچھ پتا ہے آپ کو؟ کون کون سے بچھڑے ہیں آپ کے معاشرے میں؟ تلاش کریں ذرا ایسے بچھڑوں کو, یہ بھی آپ کا ہوم ورک ہے. آپ کے معاشرے میں کون کون سے بچھڑے ہیں؟ انا بھی ایک بچھڑا ہے, پتہ ہے, جس کی محبت انا, میری, میں کیوں کسی اور کی سنوں, میں اپنی کروں گی, میں کیوں چھوٹی ہو جاؤں, میں نے اس کی مان لی تو کیا ہوگا, میں, میری مرضی, میری خواہش, یہ میں جو ہے نا, یہ ایک بچھڑا ہے. اس میں کی محبت اتنی ہے, اس میں کو نیچا نہیں کرنا چاہتے ہم. اسی طرح مال بھی ایک بچھڑا ہے. اس مال کے لیے انسان اللہ کے حکموں کو توڑنے میں آر نہیں سمجھتا, اسی مال کی پوجا کرتا ہے, اسی مال کے آگے جھکتا ہے, اسی کو سجدے دیتا ہے, یہی اس کا خدا بن جاتا ہے. کسی کے لیے شوہر کی ذات ایسی ہو جاتی ہے کہ ان کی خواہشات کو پورا کرنا زندگی کا مقصد بن جاتا ہے. شوہر کی ذات اتنی بڑی ہو جاتی ہے کہ انسان اللہ کے حکم توڑنے کو بھی تیار ہو جاتا ہے, پھر بھی ایک بچھڑا بن جاتا ہے. اسی طرح بعض لوگوں کے لیے پتہ ہے کیا بچھڑا ہوتا ہے؟ یہ لہو و لعب کی مجلسیں جو ہیں, جس میں بیہودہ گوئیاں, جس میں فضول تماشے, یہ مجلسیں, یہ محفلیں ان کو اتنی دل کو بھاتی ہیں. اس بچھڑے کی محبت ان کے دلوں میں پلا دی گئی, دل کے اندر کھب گئی بھی ہے, دل میں جذب ہو گئی ہے. اتنی پیاری ہوتی ہیں ان کو یہ مجلسیں, ان مجلسوں کو نہیں چھوڑ سکتے. یہ مجلسیں گویا ان کے الہ بن جاتی ہیں. اللہ کا قرآن چھوڑنا پڑے چھوڑ دو, اللہ کے ذکر کی مجلس چھوڑنی پڑے چھوڑ دو, یہ مجلسیں نہیں ہم چھوڑ سکتے. ان کی محبت ایسے پلائی گئی ہے دلوں میں. پھر بعض لوگوں کے لیے گھر کی محبت یہ گویا پلا دی گئی ہوتی ہے. گھر عجل ہے ان کے لیے, وہ بچھڑا ہے جو اللہ کے مقابلے میں ہے, اس کو ہم نے رب کا مقام دے رکھا ہے. انہی گھروں کے لیے ہم جیتے ہیں اور انہی کے لیے مرتے ہیں. تو ہر ایک کے لیے ایک بچھڑا ہے. किसी ने किसी को बछड़ा बनाया हुआ है, किसी ने किसी को, और उस बछड़े की मोहब्बत में चूर है। हम भी देखें, हमने तो नहीं किसी को बछड़ा बनाया, क्या हम अल्लाह को ही माबूद बनाए हुए हैं, या दिल ही दिल में कई बछड़े हैं जिनकी हम पूजा कर रहे हैं। अल्लाह माफ कर। जब वो ऐसे थे ना, तो अल्लाह ताला ने भी, क्योंकि वो बछड़े की इतनी ज्यादा उसको तकद्दस का जज्बा उनको इतना ज्यादा था, इतनी उसके पीछे वो ऐसे उसके दीवाने थे, अल्लाह ताला ने फिर इसी मोहब्बत को उनके दिलों में डाल दिया। ठीक है, फिर तुम इसी के होके रहना चाहते हो तो फिर ठीक है, यही मोहब्बत तुम्हारे दिलों का रोग बन गई, यही तुम्हारे अंदर पिला दी गई, फिर अल्लाह ने इसी के हवाले कर दिया। बहुत ज़्यादा हमारे लिए सोचने वाली आयत है ये। कुल कह दीजिए बिस्मा यअमुरुकुम बिही ईमानुकुम, आय हाय कह दें आप ए नबी, कितना बुरा हुक्म देता है तुमको साथ इसके ईमान तुम्हारा, यानी कितने यानी बुरा हुक्म देता है तुम्हारा ईमान, के कुफर का हुक्म दे रहा है। ये तबसरा हो रहा है, ये जब वो कहते थे ना हम मोमिन हैं, हम भी तौरात को मानते हैं, हम भी मानते हैं जबूर को, हम भी अल्लाह को मानते हैं, अब झगड़ा किस बात का, तुम कहते हो कि आप सल्लल्लाहु अलैहि वसल्लम को मानो, तो हम मानते तो ईमान वाले तो हम भी हैं, हमें आखिर एक शरीयत को मानते हैं या नहीं मानते, आखिर आप भी तो मूसा अलैहि सलाम को मानते, तो हम उनको नबी मान रहे हैं भाई, हम भी ईमान वाले हैं, आप कहते हैं ये तुम ईमान वाले नहीं हो, मसला क्या है भाई, तौहीद पे हम हैं, क़यामत के ऊपर हम ईमान रखते हैं, सब है। तो अल्लाह ताला ने फरमाया कितना बुरा है तुम्हारा ईमान जो तुमसे कुफर कराता है, बछड़े की मोहब्बत तुम्हारे इसमें तुम मुब्तला हुए हो, तो ये किससे कह दे, किससे कह दे, आप सल्लल्लाहु अलैहि वसल्लम यहूदे मदीना से तो कहेंगे, लेकिन हर वो शख्स जिस के दिल में बछड़े की मोहब्बत है, किसी बछड़े की मोहब्बत है, या वो कहता है समय ना वा सही ना, किताब को सुन के भी कहता है मैंने सुन तो लिया, मानना मैंने नहीं है, तो तुम तो कहते हो कि तुम ईमान वाले हो, तुम तो कहते हो मेरा नाम फातिमा है, मेरा नाम आयशा है, मेरा नाम ये है, मैं ईमान वाली हूं, आप कैसे हमें ऐसे कह सकते हैं, लड़ने के लिए खड़े हो जाते हो, तो तुम्हारा ईमान तुम्हें यही हुक्म देता है कि तुम ये काम करो, कि तुम्हारे दिल के अंदर इस तरह से कोई बछड़ा बसाओ, तुम्हारा ईमान तुम्हें यही हुक्म देता है कि तुम समय ना वासई ना कहो, ये है तुम्हारा ईमान। अल्लाह ताला ने फरमाया इनको कह दे कितना बुरा हुक्म देता है तुम्हें तुम्हारा ईमान, अगर तुम मोमिन हो, अगर तुम वाकई मोमिन हो, तो क्या तुम ये कह सकते हो इस तरह से अल्लाह की किताब के लिए, क्या यही तर्ज अमल होना चाहिए ईमान वाले का, तुम दावा तो कर रहे हो कि मैं ईमान वाले हूं, मगर तुम्हारा अमल क्या कहता है, और तुम्हारे दिल में किसकी मोहब्बत बसी हुई है वो तो दिखाओ, वो तो ईमान से बिल्कुल मैच नहीं करती। देखिए अमल से ईमान को जोड़ा जा रहा है, तुम कहते हो हम ईमान वाले, हम ईमान वाले, उसके बाद तुम कहते हो हमने मानना ही नहीं, क्या ऐसा हुक्म दे रहा है तुम्हारा ईमान। इसका मतलब यहां से इस आयत से साफ तौर पे ये पता चलता है कि ईमान अगर बगैर अमल के है तो वो ऐसा ईमान एक्सेप्टेबल नहीं है, क्योंकि अल्लाह ताला पूछ रहे हैं कि कौन सा ईमान वो होता है जो इंसान को बुराई का हुक्म दे, तुम कहते हो ईमान वाले ईमान वाले, ईमान ईमान की रट लगाई हुई है, कौन सा दुनिया का ईमान ऐसा होता है जो इंसान को ये ऐसा कर दे कि वो अल्लाह की किताब को सुने भी और फिर माने ही ना। असूल तो ये है कि दरख्त अपने फल से पहचाना जाता है ना, तो तुम्हारा ये कैसा ईमान है जो तुमसे ये काम करवा रहा है, तुम्हारा फल देखो कि क्या है, आउटकम क्या है इसका, अंजाम क्या है। اللہ اکبر. قل ان کانت لکم الدار الآخرۃ عند اللہ خالصۃ, کہہ دیجئے اگر ہے تمہارے لیے دار الآخرہ عند اللہ, اللہ کے پاس خالصۃ, خالص تمہارے لیے ہی ہے, من دون الناس, لوگوں کے سوا. یعنی دار الآخرہ کا مطلب کیا؟ جنت. ٹھیک ہے, دار الآخرہ آخرت کا گھر کا مطلب کیا ہے؟ یہاں پہ مراد کیا ہے, بریکٹ میں لکھ لیں, جنت ہے. یعنی اگر تم یہ کہتے ہو, اس کا مطلب ہے اگر تمہارے لیے ہے, کہتے ہو نہیں, یہاں پہ آیا, کہہ دیجئے کہ اگر تمہارے لیے یہ جنت اللہ کے پاس خالص. اب دار الآخرہ کی جگہ آپ جنت کا لفظ بولیں تو آپ کو بات پوری طرح سمجھ آ جائے گی. اس سے کیا پتہ چلتا ہے کہ وہ لوگ یہ دعویٰ کرتے تھے تو ان کے دعوے کا جواب دیا جا رہا ہے. وہ کیا دعویٰ کرتے تھے؟ وہ کہتے تھے دیکھیں جی, ہم تو چوزن ونز ہیں, پیغمبر ہمارے پاس آئے, کتابیں ہمارے پاس آئیں, ہم اس وقت کی امت مسلمہ ہیں, تو جنت تو ہمارے لیے ہے, ٹھیک ہے, ریزرو ہے ہمارے لیے. تو اب کسی اور نے نہیں جنت میں جانا سوائے ہمارے. تو اللہ تعالیٰ نے اس چیز کا جواب اپنے نبی کو بتایا کہ آپ اے نبی ان سے کہہ دیں اگر جنت تمہارے لیے ہی ہے نا, خالص تمہارے لیے, خالص پیورلی تمہارے لیے, من دون الناس, لوگوں کے سوا, یعنی اور کسی کے لیے نہیں ہے, صرف تمہارے لیے, تو کیا کرو؟ فتمنوا الموت, تو ذرا موت کی تمنا تو کرو. پھر تم یہاں کیوں بیٹھے ہوئے ہو, ادھر دنیا میں کیا کر رہے ہو؟ جاؤ پھر جنت میں ہی جاؤ سیدھے, کیونکہ دیکھیں موت کے بغیر تو جنت مل نہیں سکتی, تو پھر ذرا تمنا کرو نا موت کی. تمہیں تو دنیا میں, اس دنیا کے جھمبیلوں میں, اس دنیا کی پریشانیوں میں رہنے کی کیا ضرورت ہے؟ تمہیں پھر بس سیدھے ڈائریکٹ جنت میں ہی چلے جانا چاہیے. اور حضرت ابن عباس فرماتے ہیں اگر یہ اس وقت موت کی تمنا کرتے نا تو ان میں سے کوئی ایک بھی باقی نہ رہتا, ایک بھی نہ باقی رہتا. تو ان کے اس بات کو ان کو کہا جا رہا ہے, وہ لوگ یہ کہتے ہیں نحن ابناء اللہ واحباؤہ, ہم تو اللہ کے پیارے بیٹے ہیں اور ہم اس کے اتنے چہیتے ہیں نا. بیٹے سے مطلب کیا ہے؟ ہم اتنے اس کے لاڈلے ہیں, اس کے چہیتے ہیں. بالکل ایسے ہی آج امت مسلمہ کا بھی تو حال ہے نا. امت مسلمہ آج اسی مقام پہ ہے, کرنا ورنہ کچھ نہیں, مگر یہ ضرور کہنا ہم نبی کریم صلی اللہ علیہ وسلم کے امتی ہیں نا, تو جنت میں تو ہم نہیں جانا, جو بھی ہیں مگر تیرے امتی ہیں. یہ ان کے کام تھے, یہود کے, ان کے یہ کہنے تھے, آج ہمارا بھی یہی کہنا. باقی سارے تو جائیں گے جہنم میں اور ہم ہیں صرف جن کے لیے ریزرو ہے جنت. ہم بھی آج اپنے گریبانوں میں ذرا جھانکیں, اگر واقعی جنت ہمارے لیے ریزرو ہے تو ذرا پھر موت مانگو. اب یہ یہاں پہ مطلب نہیں ہے کہ موت مانگنا اچھی بات ہے تو ہم سب کو اپنے لیے موت مانگنی, نہیں, یہ ان کی اس دعوے کا جواب ہے, اور جو جو ایسا سمجھتا ہے اس کا جواب ہے. تمنا کرو نا پھر موت کی, اگر تم سچے ہو, ان کن تم صادقین, اگر تم سچے ہو تو پھر تم موت کی تمنا کرو, پھر تو تم چاہو کہ تم ہماری جاؤ تو اچھا ہے, جلدی مریں گے جلدی, اتنی پیاری جنت وہاں پہ رکھی ہوئی ہمارے لیے, ڈائریکٹ جائیں فوراً. ہم یہاں بیٹھ کے کیا کرنا ہے؟ دنیا میں مصیبتیں, پریشانیاں, بیماریاں, کبھی کچھ ہے, جاؤ پھر وہاں. اللہ اکبر. لیکن کیا ہے, وَلَن يَتَمَنَّوْهُ أَبَدًا, لیکن وہ ہرگز تمنا نہیں کریں گے, کبھی بھی, کبھی بھی نہیں مانگیں گے اپنے لیے موت. کیوں؟ بما قدمت ایدیہم, اس کی وجہ یہ ہے کہ جو انہوں نے آگے بھیجا, ان کے اعمال جو انہوں نے آگے بھیجے ہیں, جو برے اعمال ہیں, ان کو پتہ ہے کہ ہم کیا کام کر چکے ہیں, اس کی وجہ سے وہ کبھی بھی موت کی تمنا نہیں کریں گے. اللہ تعالیٰ نے فرمایا نا, بل الانسان علی نفسہ بصیرا, بلکہ انسان اپنے آپ کے اوپر خود گواہ ہے, خود جانتا ہے, خود اس کو پتہ ہے کتنے پانی میں ہوں. یہ وہ اپنے آپ کو دھوکہ دیتا ہے کہ نہیں 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 بس صحیح ہے صحیح ہے. آپ دیکھتے ہیں, اللہ اکبر, آج مسلمان سب سے زیادہ جو اس خوش فہمی میں مبتلا ہے نا وہ کون ہے؟ جو جتنے زیادہ دین سے دور ہے اتنے ہی زیادہ ان کو یہ خوش فہمی ہے کہ بس ہم جنت میں جائیں گے. جو جتنا دین سمجھنے والا نا وہ تو بیچارہ ہر وقت ڈرتا ہی رہتا ہے. اس کو تو ہر ہر قدم کے اوپر کوئی بات ہو جائے تو اس کو یہی لگتا ہے جہنم کی آگ نظر آنے لگتی ہے آگے. سچ بات ہے یہ. اس کو تو لگتا ہے پتہ نہیں جہنم کی آگ شاید میرے لیے ہی بنی ہے, کب میرا عمل صحیح ہوگا. اور جو جتنا دین سے دور ہوتا ہے وہ کہتا ہے ہم نے کیا ہی کیا ہے, ہم تو بالکل ٹھیک ہیں, ہم تو صحیح ہیں, بس یہاں پہ بھی ہمارا اچھا ہے اور وہاں پہ بھی جنت ہمارے لیے. تو پھر تمنا کیوں نہیں کرتے موت کی؟ پھر جاؤ نا, جاؤ جنت میں. تمنا نہیں کریں گے اس لیے کہ اندر کہیں ان کو یہ پتا ہے, خوب اچھی طرح پتا ہے کہ ایسا نہیں ہے. پتا ہے کہ میں شریعت پہ عمل نہیں کرتی ہوں, پتا ہے کہ میں نے اللہ کے حکموں کا مذاق بنا رکھا ہے, یہ پتا ہے انسان کو. تو واللہ علیم بالظالمین, اللہ ظالموں کو خوب جانتا ہے, اللہ کو خوب پتا ہے جو ایسے ظالم ہیں. ظالم کون ہے یہاں پہ؟ جنہوں نے اپنے آگے جو یہ کارنامے کر کے بھیجے ہوئے ہیں, ظلم کیا نا اپنی جانوں کے اوپر گناہ کر کر کے, اللہ کو ایسے ظالموں کا خوب پتا ہے, یہ کبھی بھی نہیں مانگیں گے اپنے لیے. یاد رکھیں یہاں پہ یہ مراد نہیں ہے کہ انسان موت کی تمنا کرنے لگے, موت کو چاہنے لگے تو پھر اچھی بات ہے. یہاں پہ یہ ہے کہ موت کو ان کے لیے کہا گیا کہ آپ تمنا کرو تاکہ ان کا ایک جو یہ انہوں نے ایک بھرم رکھا ہوا ہے یا ایک اپنے آپ کو ایک سیلف ڈسیپشن میں ہے کہ یہ جنت میں جائیں گے تو پھر موت کی تمنا کرو. ورنہ ویسے یہ نہیں ہے کہ آپ عام حالات میں یہاں پہ آپ کو کہا جا رہا ہے, قرآن تو کہہ رہا ہے فتمنا والموت, تو ہم تم موت کی تمنا کرو تو اب میں موت کی تمنا کرنا شروع. دیکھیے قرآن یہ کہہ رہا ہے, دیکھ لیا نا آپ نے. جب بھی کسی چیز کو آؤٹ آف کانٹیکسٹ آپ کریں گے کوٹ کہیں پہ بھی تو کیا سے کیا مطلب بن سکتا ہے. آپ کو پورے کانٹیکسٹ کے اندر اس کو دیکھنا ہوتا ہے کہ اس کا کیا مطلب ہے. موت کی تمنا کرنا کوئی اچھی چیز نہیں ہے, بلکہ ایک روایت میں یہ آتا ہے کہ ابو امامہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ وہ فرماتے ہیں کہ ہم رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں بیٹھے ہوئے تھے تو آپ صلی اللہ علیہ وسلم نے واعظ فرمایا اور ہمارے دلوں کو نرم کیا. تو اتنا ایسا واعظ کیا ہوتا ہے؟ میں نے آپ کو ایک دفعہ بتایا تھا نا, موعظتن میں بتایا تھا. اب یاد رکھنا ہے آپ نے واعظ ایسی نصیحت جو دل کو نرم کر دے. تو آپ صلی اللہ علیہ وسلم نے ایسی باتیں بتائیں جس سے دل نرم ہو گئے. اور جیسے کئی لوگ ایسا آواز دیتے نا انسان کی آنکھوں سے آنسو بہنے لگتے ہیں. تو سعد بن ابی وقاص جو تھے تو وہ ان کا بھی یہ حال ہو گیا, آواز سن کے اتنا روئے اور کہنے لگے کاش میں تو ماری جاتا. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اے سعد میرے سامنے ہو کے تم موت کی تمنا کرتے ہو, یعنی میرے پاس ہو کے. پھر فرمایا سعد اگر تم جنت کے لیے پیدا کیے گئے ہو اور تمہاری عمر لمبی ہے اور عمل اچھے ہیں تو یہ تمہارے لیے بہتر ہے. یعنی اس سے حدیث سے پتہ چلا موت کی تمنا کرنا کسی طرح بھی جائز نہیں ہے, چاہے انسان کو کوئی مالی جسمانی کوئی بھی تکلیف پہنچے. تو تب بھی انسان موت کی تمنا نہیں کر سکتا. انہوں نے تو کس لیے کی تھی؟ اللہ کے عذاب کے خوف سے نا, اللہ کے عذابوں کے خوف سے. تو کبھی انسان قیامت کے ذکر پڑتا ہے, اس طرح پڑتا ہے تو انسان پھر کہتا ہے اللہ میں تو بس ختم ہو جاؤں. تو آپ تب بھی نہیں کر سکتے, کیونکہ یہ زندگی جو ہے نا اصل میں ہم نے اس کی قدر نہیں جانی. یہ زندگی اتنی قیمتی ہے, اتنی قیمتی ہے, کاش میں آپ کو اس کی ویلیو, اس کی کتنی یہ پریشس ہے نا یہ بتا سکوں. اتنی بڑی یہ نعمت ہے, اتنی قیمتی یہ چیز ہے, اس لیے کہ اس کے اوپر ڈپینڈ کرتی ہے ہماری ایٹرنل لائف, ہماری ہمیشہ 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 کی زندگی جو کبھی ختم نہیں ہونی, وہ ساری کی ساری اس پہ ڈپینڈ کرتی ہے. تو یہ تو پھر بہت ہی ہمارے لیے قیمتی ہوئی نا, کیونکہ اس کے اوپر ساری ہماری وہاں کی زندگی بیس کرے گی. ہم نے وہاں پہ کہاں جانا ہے, جنت میں یا جہنم میں, وہ سب اس یہاں کی دنیا کی زندگی پہ بیس کرتا ہے. تو اس کا تو ایک ایک منٹ قیمتی ہے, اس کی ناقدری انسان کیسے کر سکتا ہے؟ اس میں کیے ہوئے ایک عمل سے जन्नत कमाई जा सकती है, जहन्नुम से बचा जा सकता है। आप सोचे इसमें बहाया हुआ एक आंसू जहन्नुम के समंदरों को बुझा सकता है, इसमें रखा हुआ एक रोजा आपको जहन्नुम से 70 साल की मसाफत से दूर कर सकता है, इसमें पड़ी हुई एक नमाज आपके गुनाहों को धो सकती है, इसमें पड़ा हुआ एक दरूद शरीफ आपके दर्जे बुलंद कर सकता है, इसमें कहीं भी एक सुभान अल्लाह आपके मीजान को भर सकती है। और ये जिंदगी एक दफा खत्म हो गई ना, एक दफा खत्म हो गई तो आप आंसुओं के समंदर भी बहा लेंगे तो उससे आपका एक गुनाह भी माफ नहीं होगा। आप यहां पे एक इस्तगफार करते हैं, अल्लाह मेरी तौबा मुझे माफ कर दे, जब दिल से कहते हैं अल्लाह ताला आपकी तौबा कबूल कर लेते हैं। आप ऐसे हो जाते हैं जैसे आपने वो गुनाह किया ही नहीं। और वहां पे पता है अल्लाह अकबर हदीस में आता है जहन्नमी इतने आंसू बहाएंगे, इतने आंसू बहाएंगे कि उनके आंसुओं में कश्तियां चल जाएं, लेकिन एक भी गुनाह माफ नहीं होगा। अल्लाह ताला उन पे रहम नहीं करेंगे, उन पे तरस नहीं खाया जाएगा। यहाँ पे आपकी एक इस्तगफार के ऊपर अल्लाह ताला आपके ऊपर रहम फरमाते हैं, कहते हैं इतने गुनाह ले आओ जितने आसमान तक तुम्हारे गुनाह भर जाए, जमीन सारी भर जाए, तब भी तुम मुझसे तौबा करोगे तो मैं माफ कर दूंगा। ये अपॉर्चुनिटी सिर्फ आपको इस लाइफ में मिली है, ओनली इन दिस लाइफ। ये अपॉर्चुनिटी आपको नहीं मिल सकती बाद में। इधर मौत का झटका लगा, उधर ये सब डोर्स क्लोज हो गए, तौबा का दरवाजा बंद हो गया। कितनी बड़ी नेमत है तौबा, कितनी बड़ी नेमत है। और हमारे जैसे लोगों के लिए जो गुनाहों से भरे हुए, कितनी बड़ी अपॉर्चुनिटी है। ये गोल्डन चांस खत्म हो जाएगा, ये सब नेकियां कमाने के जरिए खत्म हो जाएंगे। आप यहां पे एक सलाम कह देते हैं, किसी को सलाम का जवाब दे देते हैं, इसके ऊपर आपको नेकियां मिल जाती हैं। आप किसी को मुस्कुरा के देख लेते हैं, उसके ऊपर आपको नेकियां मिल जाती हैं। वहां पे आप कितने ही सलामों के जवाब दें, आप कुछ भी कर लें, आपकी नेकी में एक भी इजाफा नहीं होगा। तो बताएं कितनी कीमती है ये जिंदगी, इसकी कदर पहचानो मेरी बहनों, इसकी कदर पहचानो, ये बहुत कीमती है। और इसकी कदर किस लिए करो, इसलिए नहीं कि यहां पे हमने कोई फन करना है, कोई मजे करने हैं, कोई कुछ करना है। इसकी कदर, इसकी तमन्ना इसलिए करो कि यहां पे हम नेकी कमा लें, यहां पे अपने गुनाह बख्शवा लें, यहां पे हम अपने इतने अमल जमा कर लें कि अपने रब के सामने खड़े होके कुछ तो पेश कर सके। तो ये बड़ी कीमती है, इसमें इसको बेकार चीजों में ना गवाएं। और कभी अपने लिए मौत ना मांगे, आपके मांगने से तो नहीं मौत आनी ना, इसने तो आ ही जाना है एक दिन। ये थोड़ी है हम कभी किसी परेशानी में होते हैं, कोई बीमारी या कोई तकलीफ या कोई रंज, कोई दुख ऐसा हो जाता है, अरे सुभान अल्लाह ये कितनी प्यारे दुख हैं कि इनसे भी गुनाह धुल जाते हैं। तो वहां के तो दुख कैसे हैं कि वहां जहन्नुम की आग है या कब्र का अजाब है, उससे कुछ हो नहीं रहा, उससे आपको कोई फायदा नहीं मिल रहा। इससे तो देखो सुभान अल्लाह, एक सुई भी चुभी, एक कांटा भी चुभा तो उससे भी गुनाह माफ हो गए, इतनी सी तकलीफ से भी गुनाह माफ हो गए। हाँ, उसके ऊपर सबर किया, उसके ऊपर अजर भी पा लिया। तो इन दुखों से, परेशानियों से घबरा के इंसान मौत कभी ना मांगे, बल्कि एक सूरत सिर्फ ऐसी है जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने जायज फरमाया, वो भी मौत मांगना नहीं जायज फरमाया, बल्कि ये फरमाया कि आप ये कह सकते हैं अल्लाह जब तक मेरा जिंदा रहना बेहतर है मेरे लिए, अल्लाह तब तक मुझे जिंदा रखना, जब तक मेरे लिए मौत बेहतर हो अल्लाह मुझे मौत दे देना। वो सिर्फ किस सूरत में, जब आपको ये खतरा हो कि अल्लाह मेरा ईमान ना चला जाए, ऐसे हालात कोई ऐसी बात हो गई है कि आपको ये खतरा पड़ गया अपने ईमान का, तो तब आप ये भी, तब भी ये नहीं कह सकते अल्लाह मुझे मौत दे दे, मैं तो मर ही जाऊं तो अच्छा है, आए मैं ना ही हूं, इसे फलाने की बजाय मुझे मौत आ जाती। इस तरह की बातें मुंह से कभी ना निकालें। अब हम औरतों की तो आदत होती है, जरा सी कोई बात हो गई ना, बच्चों ने थोड़ा सा तंग ही कर लिया, जरा सी कोई किसी की तरफ से दुख मिल गया, बच्चों की तरफ से औलाद की तरफ से दुख मिल गया, कहते हैं हाय मैं तो मारी जाती, ना ही मेरी जिंदगी होती, मैं ना मैं ऐसे होती, साथ रोती हूँ और साथ ये बातें करती हैं। कितनी बुरी बात कह रहे हो, आप इसके लिए थोड़ी दुनिया में आए हो, अपनी ये इस चीज को पहचानो, आपका दुनिया में आने का मकसद क्या है, आपने इस दुनिया में अपने लिए आखरत बनानी है, आप इसलिए आए हो यहाँ पे, ये इसलिए आपको इम्तिहान यहाँ पे लिया जा रहा है कि इस इम्तिहान में आप अपने आप को प्रूव करें कि मैं जन्नत के काबिल हूं, लेकिन इस चीज की परवाह ही नहीं। तो कभी अपनी जिंदगी को फॉर ग्रांटेड ना लें, कभी इसको ऐसे इसकी नाकदरी ना करें, कभी इसको जाया ना करें, और कभी इसको खत्म करने का ना दुआ करें ना सोचें कि मैं अपनी जिंदगी खत्म कर लेती हूं। अल्लाह माफ करे, खुदकुशी जो है वो हराम है, हराम मौत है। यंगस्टर्स में या लोगों में जो बहुत डिप्रेशन का शिकार होते हैं उनमें खुदकुशी के ख्यालात ज्यादा आते हैं। वो क्यों? इसलिए कि बस थोड़ी सी चीजों से घबरा गए तो बस खुद खत्म कर लिया अपने आप को। आपको पता है ये हराम मौत है, और जो खुदकुशी करेगा जहन्नुम के अंदर वो अपने आप को इसी तरह मारता रहेगा और जहन्नुम में होगा वो, क्योंकि ये आपकी आपकी चीज नहीं है ये जिंदगी, ये आप उसको जब चाहें। हम अपना असल में मसला ये है ना, हमने इसके जिंदगी के ऊपर कभी अल्लाह का हक समझा ही नहीं, हम तो अपना ही हक समझते हैं कि बस हमारी जिंदगी, हम जो मर्जी करें, चाहे जिए तो चाहे मरे। नहीं, ये आपकी जिंदगी तो नहीं है, आपने अपने आप को जिंदगी दी है क्या? नहीं, अल्लाह ने दी है, जब जिसने दी है उसकी मर्जी जब मर्जी ले वापस, आपका तो नहीं इसके ऊपर हक है। आपने कब से अपना हक समझ लिया? तो आपने अपने आप को जिंदगी दी होती तो फिर हक समझते। आप मानते हैं ना कि अल्लाह ने जिंदगी दी है, तो वही इसका मालिक है, फिर जब चाहे इसको ले ले, जल्दी ले ले तब भी आप शिकायत ना करें, और देर से ले तब भी आप शिकायत ना करें। अपनी मर्जी ना चाहें कि मेरी मर्जी से बस मौत आए, नहीं, मेरे अल्लाह की जब मर्जी। तो ना तमन्ना करनी है, ना जिंदगी खत्म करने का कभी भी सोचना है। हमेशा जिंदगी के बारे में क्या पॉइंट ऑफ व्यू होना चाहिए? इसी के जरिए मेरी नेकियां बढ़ सकती, इसी के जरिए मैं जन्नत कमा सकती, इसी के जरिए मैं अल्लाह को राजी कर सकती हूँ। वहां पहुंच के कोशिश करूंगी कि अल्लाह को राजी करूं, तो वहां पहुंच के तो फिरौन भी सज्दे में गिरना चाहेगा, वहां पे पहुंच के तो फिरौन भी अल्लाह को राजी करना चाहेगा, वहां पे तो अबू जहल भी चाहेगा कि ईमान ले आए, तो आपका कौन सा कारनामा फिर हो गया? असल बात तो ये, यहां पे अपने रब को राजी करो, ये अपॉर्चुनिटी नहीं मिलनी दोबारा। तो समझ लें, आपको एक ही चांस मिला है, जस्ट वन चांस, क्या आप उस चांस को गंवाना चाहेंगे?